त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
DFM time check. It's 7:30 a.m.
जनताको चासो हाम्रो सरोकार, सिधा प्रश्नको सिधा उत्तर, कार्यक्रम तातो बहस हरेक दिन बिहान 7:30 बजेदेखि 8:15 बजेसम्म मात्र सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा म कार्यक्रम प्रस्तुता नवराज थानुको साथमा सुन्न नछुटाउनु होला। बहसको साथमा वातावरण मैत्री कैलाली ई रिक्सा व्यवसाय संघ धनगढी
नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको चर्चित बहसमूलक कार्यक्रम तातो बहसको प्रखाइमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुत म नवराज थानुक। हामी दिनौ विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, कार्यक्रममा छलफल गर्छौँ, कुराकानी गर्छौँ समय सन्दर्भको विषयमा। र पछिल्लो समयको सन्दर्भको कुरा गर्ने हो भने यतिखेर फेरि न्यायालयमाथि प्रश्न उठ्न थालेको छ र व्यवस्थापिका संसदको क्षेत्र अधिकार जुन किसिमको संवैधानिक व्यवस्था छ, महाभियोगको प्रस्ताव ल्याउने एउटा संवैधानिक व्यवस्थाको विरुद्धमा अदालतले यतिखेर फेरि डिसिजन गर्यो भन्ने सत्तारूढ दल र संसदमा पेश गरिएको महाभियोगको प्रस्ताव अध्यापकहरूले यो प्रस्ताव राखिरहनु भएको छ, उहाँहरूले यो विषयमा छलफल गरिरहनु भएको छ, फेरि अदालतको विरुद्धमा उहाँहरू चाहिँ केही राय सल्लाहहरू लिँदै हुनुहुन्छ र यसलाई उल्ट्याउने खेलमा फेरि लागेको छ। अनि यो अवस्थामा हेर्दा यो जोङ्गाको लडाईँ यसरी हेरिरहँदा यसले न्यायालयलाई र कार्यपालिका र व्यवस्थापिकासँग कस्तो असर पार्ला, यावत विषयमा आज हामी कुराकानी गर्छौँ। र त्यसै गरी आज शनिबार रहेको छ, शनिबारमा हामी रमाइलो कुराकानी पनि गर्नेछौँ। यतिखेर हाम्रो बिचमा एकजना सही र सठिक विश्लेषण गर्नुहुनेछ मलाई लाग्छ, सम्भवतः उहाँ चाहिँ नेपाल बारका चाहिँ केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ, कुलानन्द उपाध्याय, उहाँसँग म कुराकानीलाई जोड्न चाहन्छु। कुलानन्दजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद।
अहिले फेरि यो किसिमको डिसिजन आयो र स्टे अर्डर दिएको छ, ठाडो आदेश जसलाई भन्न सकिन्छ, यो हेर्दा यहाँलाई के लाग्छ, अदालतले सही गर्यो या व्यवस्थापिका संसदको चाहिँ क्षेत्राधिकारमाथि चाहिँ एउटा हस्तक्षेप भन्ने कुरा पनि बाहिर आएको छ, यहाँलाई के लाग्छ कुलानन्दजी, के हो वास्तविकता, यस्तो गर्न सक्छ अदालतले?
अदालतले अब यो संविधान र कानुनभन्दा माथि उठेर गरेको छ, यो सीमा मेटिएको छ, सीमा केही हदसम्म जाने संसदको सीमा मेटिएको अवस्था छ। तर अब यो के भन्छ भन्दा यस्तो रूपमा हामीले अपवादको रूपमा लिनुपर्ने हुन्छ, यो एउटा कहिले पनि के हुन्छ भन्दाखेरि चाहिँ नि कहिले कुनै कामहरू कानुनभन्दा र चाहिँ नि न्यायभन्दा माथि उठ्यो भने अथवा चाहिँ संविधानभन्दा माथि भने त्यसलाई चाहिँ अपवादको रूपमा लिनुपर्ने हुन्छ। अहिलेको चाहिँ यो सर्वोच्च अदालतको चाहिँ यो निर्णय पनि अपवादको रूपमा आएको स्थिति छ।
भनेपछि तपाईँले अपवादको रूपमा भन्दै हुनुहुन्छ, तर संसदले चाहिँ जुन गर्ने एउटा अधिकार हो, उहाँहरूले महाभियोगको प्रस्ताव टेबल टकका लागि हुँदाहुँदै यसरी चाहिँ अदालतले ठाडो आदेश दिनुले अब एउटा यो राजनीतिक रूपमा त असर देखियो नै, तर जनतामा पनि एउटा जे गर्दा नि हुन्छ कि क्या हो, नेपालमा अदालत पनि मनपरी रूपमा हो कि व्यवस्थापिका संसदले त गल्ती गर्यो गर्यो, त्यसपछि गएर फेरि अदालतले गल्ती गर्न सक्थ्यो, यसरी गल्ती गर्न मिल्छ?
होइन, अब यो यस्तो छ, यसलाई के भनिन्छ भने यो संविधानको धारा 101 र 102 103 हामीले लगातार हेर्ने हो भनेदेखि यहाँ संसदको विशेषाधिकार जस्तो व्यवस्था संसदको विशेषाधिकार उल्लङ्घन भएको त प्रश्नै छ। संसदको काम कारवाही चाहिँ अदालतमा हेर्ने विषय होइन, संसदीय व्यवस्थाको चाहिँ काम कारवाही टिक्का टमडी सदनमा चलेको कुराहरूको बारेमा चाहिँ अदालतमा प्रश्न उठाउनु पनि पाइँदैन, अदालतमा कुनै कुरा बोल्नु पनि पाइँदैन, अदालतमा त्यो प्रश्न उठाउने विषय नै होइन कानुनी रूपमा। तर यहाँ हामीले यो आदेश हेर्दाखेरि हिजो चाहिँ अलिकति न्यायाधीशले आफ्नो मनको वेदना बोके जस्तो छ स्थिति देखिन्छ, न्याय आफूले चाहिँ केही भएका तिता मिठाहरू कुराहरू अनुभव देखिन्छ, त्यो आदेशमा कुनै कुन संविधानको धारामा कुन कानुन बमोजिम चाहिँ हुनुपर्ने भन्ने कुरा कुनै उल्लेख गरिएको छैन। केवल चाहिँ के छ भन्दाखेरि चाहिँ मेरो हाम्रो मनमा चाहिँ न्यायाधीशहरूको मनमा यस्तो लाग्यो, न्यायाधीशहरू उद्वेलित भए, न्यायाधीशहरू चाहिँ चिन्ताको विषय छ भनेर चाहिँ उहाँले अलिकति केही आफ्ना मनका भावनाहरू वेदनाहरू पोखेर चाहिँ के छ भन्दाखेरि यो आदेश गरिएको अवस्था छ। त्यस कारणले कानुन तह हेर्दाखेरि, संविधान तह हेर्दाखेरि हामीले के देखिन्छौँ भन्दाखेरि प्रष्ट रूपमा यो व्यवस्थापिका संसदको चाहिँ अधिकार चाहिँ हनन भएको स्थिति छ चाहिँ। अब कहिलेकाहीँ कस्तो हुन्छ भने जस्तो हामीले चाहिँ 2052 साल भदौ 12 फैसला हेऱ्यौँ भने त्यहाँ पनि केही आवश्यकताको सिद्धान्त भनेर भन्छ नि, कतिपय कुराहरू चाहिँ के छ भन्दाखेरि संविधानमा नलेखेका कुराहरू, कानुनमा नलेखेका कुराहरू, त्यो कुराहरू आवश्यकताको सिद्धान्तले पनि चाहिँ निर्देशित गर्छ भनेर भन्छ। त्यस कारणले न्यायाधीशलाई के लागेको छ भन्दाखेरि अहिले चाहिँ नि अब यो आवश्यकताको सिद्धान्त जस्तो लागेर चाहिँ गरिएको स्थिति हो। अब अहिले प्रयोग गरे के शब्द प्रयोग गरेको छ, तपाईँले पनि भन्नुभयो यो ठाडो आदेश हो कि भन्ने कुरा गर्नुभयो। अब न्यायालयको आदेशलाई ठाडो आदेश भन्न त हामीले मिल्दैन, न्यायालयको आदेश चाहिँ ठाडो आदेश जस्तो अरू कार्यालय जस्तो चाहिँ प्रशासनको जस्तो सिडिओ कार्यालय जस्तो त्यस्तो खालको चाहिँ अरू अर्धन्याय निकाय जस्तो ठाडो आदेश त होइन यो, त्यसरी भन्न पनि मिल्दैन, त्यसरी व्याख्या गर्न पनि मिल्दैन। अब यसलाई हामीले त्यही मैले अघि भने नि एउटा शब्द प्रयोग गर्ने अपवादको रूपमा चाहिँ यो कानुन र संविधानभन्दा अलि माथि उठेर अपवादको रूपमा चाहिँ यो आएको छ।
तर यसले त कुलानन्दजी अब यसले त झन् दूरी बढाएन भने त व्यवस्थापिका संसद र न्यायालय माथिको चाहिँ जुन एउटा दूरी थियो त्यो चाहिँ अझ फराकिलो भएर गयो कि भन्ने विश्लेषण पनि बाहिर जनतामा हुँदैछ। अब
होइन, अब हामी कानुनको विद्यार्थीले के हेर्नुपर्छ भन्दाखेरि न्यायालयले पनि आफ्नो चाहिँ केही क्षेत्राधिकार नागेर गएर अवस्था छ, नागेर गएको अवस्था छ चाहिँ न्यायालयले पनि। अब त्यो महाभियोगको पनि के छ भन्दाखेरि चाहिँ यो पनि अब मैले अस्ति पनि भनेको थिएँ यो ठिक छैन, यो चाहिँ यो पनि अलिकति गलत मनसायले आएको छ भनेर भनेको थिएँ। यो दुइटै हिसाबले के छ भन्दा दुइटै अहिले जुन चाहिने कुराहरू भए यो अलिकति इगो अलिकति प्रतिशतको भावना अनुसार आएको स्थिति छ। त्यस कारणले हामीले यति बेला अब यो संयम हुनुपर्ने अलिकति चाहिँ सबैले चाहिँ एउटा चाहिँ धैर्य गर्नुपर्ने कुरा के छ भन्दाखेरि हामीले हाम्रा काम कारवाहीहरू, हाम्रो संसदको काम कारवाहीहरू, हाम्रो अदालतको काम कारवाहीहरू दुइटै के छ भन्दाखेरि चाहिँ यो गलत किसिमले गइराखेको स्थिति छ। यसलाई अब के छ भन्दाखेरि दुइटै निकायले, व्यवस्थापिका संसदले पनि अलिकति सच्याएर जानुपर्ने स्थिति छ, अदालतले पनि यसलाई चाहिँ सच्याएर जानुपर्ने स्थिति छ। त्यस कारणले दुइटैले आफ्नो चाहिँ एउटा लक्ष्मण रेखा भन्छ नि, त्यो लक्ष्मण रेखा नाघेको स्थिति छ। त्यो लक्ष्मण रेखाको निकास के हो त अब भन्ने कुराहरू चाहिँ हामीले पनि दिनुपर्ने हुन्छ। त्यसैले मेरो विचारमा मलाई के लाग्छ भन्दाखेरि चाहिँ नि अब न्यायालयले पनि एउटा फुल कोर्ट बसेर अथवा चाहिँ संसदले पनि एउटा चाहिँ फुल हाउस बसेर यसलाई बिचको एउटा बाटो चाहिँ निकाल्नुपर्ने अवस्था छ। मलाई के लाग्छ भने अब प्रधान न्यायाधीशको विवादलाई लिएर यो चाहिँ वाद विवाद प्रतिविवाद वाद प्रतिवाद भइराखेको हुनाले यसको बारेमा प्रधान न्यायाधीश स्वयंले चाहिँ अब अलिकति आफूले चाहिँ आत्ममूल्याङ्कन गरेर अब उहाँको समय पनि थोरै छ, उहाँले चाहिँ सबैभन्दा बिचको निकास के हुनसक्छ भने उहाँले विधामा बसिँदाखेरि यो विषय एउटा चाहिँ निकासको विषय हुनसक्छ। हामी चाहिँ राजनीति गर्ने मान्छेहरूको लागि अथवा सामाजिक चाहिँ सेवा गर्ने मान्छेहरूको लागि, कानुनका विद्यार्थीको लागि सबैले के छ भन्दाखेरि यो विषयलाई पछि वाद विवादको विषय बनाउनु भन्दा यसको निकास के हो भन्ने कुरा जानुपर्ने चाहिँ अहिलेको जरुरी छ।
तपाईँलाई त्यो लाग्छ तर बार र बेन्चको कुरा गर्ने हो भने पनि बेला बखतमा बारले पनि दोहोरो चरित्र खेलेको कुरा बाहिर आउँछ, किन यस्तो दोहोरो चरित्र खेल्छ बारले, किन कानुनको व्याख्या गलत रूपमा गर्न मिल्छ माकुलानन्दजी?
होइन, बारले दोहोरो चरित्र खेलेको छैन, बारले चाहिँ त्यही त्यही भएर मैले भने नि अहिले बारले कानुन बमोजिम बोलेको छ। बारले के बोलेको छ भन्दाखेरि चाहिँ अहिलेको चाहिँ यो महाभियोग आउनु पनि दुःखदपूर्ण कुरा हो, त्यो पनि ठिक भएन। र न्यायालयले पनि के छ भन्दाखेरि प्रतिशोधको भावना जस्तो अलिकति इगो जस्तो लिएर निर्णय गर्नु भएन। यो दुइटै कुराहरू, दुइटै चाहिँ संस्थाहरू आफ्नो धर्ममा, आफ्नो एउटा लक्ष्मण रेखामा, आफ्नो चाहिँ सीमाभित्र बसेर काम गर्नु पर्यो भनेर चाहिँ बारले बोलेको स्थिति छ। त्यस कारण दुइटै पक्षले के गरिराखेको छ भन्दाखेरि चाहिँ एउटा द्वन्द्वको सिर्जना जस्तो, एउटा चाहिँ प्रतिशोधको भावना जस्तो, एउटा लडाइँ जस्तो देखिराखेको स्थिति छ। यो दुइटै पक्षले के गरिदिनु पर्यो भने दुइटै संस्थाले, दुइटै निकाय भनेको देशको सर्वोच्च निकाय, दुइटै निकायले आफ्नो सीमाभित्र रहेर काम गरिदिनु पर्यो, हाम्रो आग्रह चाहिँ यही हो।
जस्तै अहिले कुनानन्दजी उहाँहरूले फेरि अब भनौँ न सत्तारूढ दलहरूले फेरि एउटा एक्सर्साइज गर्न सुरु गरेका छन्, कानुन व्यवसायहरूसँग परामर्श लिन सुरु गर्नुभएको छ उहाँहरूले, कि फेरि अब यो अदालतले गरेको निर्णयको विरुद्ध उहाँहरू चाहिँ फेरि एउटा रिट हाल्ने या एउटा कानुनी उपचारका लागि जाने कि भन्ने उहाँहरूको छलफल भइरहेको छ। यो अवस्थामा विकल्प रहन्छ कि रहँदैन उहाँहरूले चाहिँ जान सकिने अवस्था, अदालतले गरेको निर्णयको विरुद्ध उहाँहरूले चाहिँ त्यो किसिमको एक्सर्साइज गर्न सक्छन् सक्दैनन्? यहाँलाई के लाग्छ?
होइन, सकिन्छ। अहिलेको यो अन्तरिम आदेशलाई यसलाई हामीले चाहिँ एउटा बद्रको लागि, भ्याकेटको लागि पनि जान सकिने स्थिति हुन्छ। हाम्रो नियमावलीमै त्यो व्यवस्था गरेको छ, अन्तरिम आदेश दिएको अवस्थामा पुनः चाहिँ त्यसको लागि पुनर्मूल्याङ्कनको लागि, विचारको लागि चाहिँ जान सकिने अवस्था छ, पुनः निवेदन हाल्न सकिने स्थिति छ। त्यो नियमावलीले, ऐनले, कानुनले दिएको व्यवस्था हो। अन्तरिम आदेश जारी भयो भने त्यसलाई चाहिँ पुनः बद्रको लागि निवेदन दिन सक्छ सरकारले, त्यस कारण त्यो पनि दिन सकिन्छ। भने दोस्रो कुरा के भन्दाखेरि यो यही यही नियमावलीलाई चाहिँ के छ भन्दाखेरि पुनः रिभ्यूको लागि पनि जान सकिने स्थिति छ निवेदन मार्फत।
हजुर,
त्यो भएर यसको निकास चाहिँ छ। यो फेरि एकल एकल इजलासले गरेको चाहिँ निर्णय हो, यो भोलि डिभिजन बेन्चमा अथवा फुल बेन्चमा पनि जान सक्छ। त्यो हाम्रो नियमावली, सर्वोच्च अदालत नियमावलीले पनि व्यवस्था गरेको छ, र न्याय प्रशासन 2073 पनि व्यवस्था गरेको स्थिति छ। यो रिभ्यूको लागि पनि जान सक्छ, यो ब्याकेटको लागि पनि जान सक्ने स्थिति भएको हुनाले
अब एउटा संवैधानिक जटिलता चाहिँ आएको देखिन्छ, आम पब्लिकमा पनि त्यो कुरा उठेको देखिन्छ। गुलानन्दजी, एकातिर संसदमा चाहिँ महाभियोगको प्रस्ताव चाहिँ यथावत रहनु र एकातिर चाहिँ महाभियोगको प्रस्तावलाई चाहिँ सर्वोच्च अदालतले उल्टा गरिदिएर पुनः काममा चाहिँ फर्काउनु, यो किसिमको एक्सर्साइज, यो किसिमको आदेश, अन्तरिम आदेश हुने यहाँले भन्नुभयो, यो हेर्दा अब के हुन्छ होला? यो यो एउटा प्रश्न आम पब्लिकमा पनि रहन सक्छ, के हुन्छ यसको निकास? यहाँलाई के लाग्छ अब गुलानन्दजी?
अब मलाई के लाग्छ भने अहिले यो हाम्रो नेपालको अवस्था भनेको सङ्कटकालीन अवस्था हो। यो चाहिँ अब सबै संस्थाहरूले, सबै निकायहरूले एउटा आफ्नो चाहिँ ठाउँ लिइसकेको, स्थापित भइसकेको, अथवा त्यो चाहिँ एउटा चाहिँ एउटा गति लिइसकेको, एउटा चाहिँ रुल एन्ड नर्म्स एउटा भ्यालु बसिसकेको स्थिति चाहिँ होइन। यो चाहिँ अहिले व्यवस्थापिका संसदको अवस्था पनि एउटा चाहिँ नर्म्समा हिँड्ने एउटा चाहिँ एउटा लामो परम्परा बसिसकेको स्थिति होइन, न्यायालयको स्थिति पनि त्यो हो। त्यस कारणले हामीले अब सोच्नुपर्ने बेला के छ भन्दाखेरि यी दुइटै निकायहरूले एउटा चाहिँ खालको बिचको चाहिँ निकास निकाल्न सकिन्छ। अब यसमा के छ भन्दाखेरि अहिलेको स्थितिलाई एउटा राजनीतिक निकासको माध्यमबाट, मैले अघि भने थुप्रै समयमा समस्या आइपरेको बेलामा एउटा आवश्यकताको सिद्धान्तलाई हेरेर, एउटा समय एउटा परिस्थितिको चाहिँ अवस्थालाई हेरेर त्यसको निकास दिनुपर्ने हुन्छ। त्यसको निकास, सही निकास के हो त भन्दाखेरि राजनीति हो। सबै कुराहरूको हकमा त के छ भन्दाखेरि तपाईँको कानुन बनाउने पनि राजनीति लियो, न्यायालय खडा गर्ने पनि राजनीति लियो, देशको चाहिँ सबै कुरा संविधान खडा गर्ने कहिले भन्दाखेरि राजनीति लियो।
तर राजनीतिमा आज हेर्ने भने नेकपा एमाले प्रमुख प्रतिपक्षी दलले चाहिँ अदालतले गरेको निर्णयको स्वागत गरेका छ भने सत्तारूढ दलहरूले यसको विरोध गरिरहेको अवस्था देखिन्छ। यो अवस्थामा हेर्दा अब अलिकति हामी फरक विषयलाई पनि प्रवेश गरौँ। अब चुनाव वैशाख 31 तोकिएको छ, हामी आज वैशाख 23 छौँ। यो अवस्था हेर्दा अब के लाग्छ, एक हप्ताभित्र चुनाव हुने सम्भावना यहाँले देख्नुहुन्छ? यस्तो अवस्थामा महाभियोगको प्रस्तावले ओझेलमा पारिसकेको देखिन्छ, यहाँलाई के लाग्छ चुनाव होला, के प्रभाव पार्छ?
चुनावलाई यसले केही फरक पार्दैन, चुनावले चाहिँ आफ्नो गति दिइरहन्छ, यसले चाहिँ चुनावको विषय पनि होइन, यो चाहिँ अब तपाईँको चुनावको विषय भने छुट्टै विषय हो।
होइन, कहीँ न कहीँ राजनीतिक दलहरू त्यहाँ जोडिन्छन्, यसर्थ मैले यो प्रश्न जोड्या हो।
होइन, अब तपाईँले अघि उठाउनु भयो नि एमालेको कुराहरू चाहिँ प्रतिपक्षीय कुराहरू चाहिँ यस्तो भइरहेको छ भन्ने कुराहरू। अब एमालेको बेला पनि भदौ 12 चाहिँ विश्वनाथ उपाध्यायलाई फाँसी दिनुपर्छ भनेर एमाले नारा लगाएको स्थिति हो। होइन, हामीले देखा विगत इतिहास हेर्दाखेरि चाहिँ विश्वनाथ उपाध्यायलाई फाँसी दिनुपर्छ भनेर एमाले नारा लगाएर सरको नारालाई गराए गएको स्थिति पनि त हो नि त। होइन, उसले पनि हिजो न्यायको विरुद्धमा चाहिँ निर्णय मान्दैन, अब आज चाहिँ तपाईँको हिजो मान्न हुँदैन भनेर कुराहरू गरे एमाले, अब आज चाहिँ ठुलो दुवाई दिइराखेको स्थिति छ भन्दाखेरि त्यो कुरा पनि गलत हो क्या? त्यो चाहिँ कुरा
यी राजनीतिक दलहरूले न्यायालयको पनि आफ्नै व्याख्या गर्न मिल्छ, यसरी जुन किसिमले उहाँहरूले गर्दै हुनुहुन्छ, आफू अनुकूल भएपछि चाहिँ खुसियाली मनाउने, आफू अनुकूल भएन भने चाहिँ यसलाई चाहिँ खेद प्रकट गर्ने, यो किसिमको पनि एक्सर्साइजहरूले नेपालको न्यायालयलाई चाहिँ धमिलो पारेको छ कि भन्ने यहाँलाई लाग्दैन कुलानन्दजी?
एकदम एकदम, यसले के छ भन्दाखेरि चाहिँ कहीँ कसैलाई कसै पुर्याउँदैन, यसले चाहिँ आफ्नो अनुकूल व्याख्या गर्ने अनि आफ्नो चाहिँ न्याय कानुनलाई व्याख्या गर्ने, संविधानलाई व्याख्या गर्ने अनि आफ्नो अनुकूल पार्ने, यो कुराले के छ भन्दाखेरि चाहिँ हाम्रो राजनीतिक दलहरूको चाहिँ नियत प्रष्ट हुन्छ यसबाट चाहिँ। होइन, आफूलाई फाइदा हुने भयो भने आफ्नो अनुकूल व्याख्या गर्ने, आफूलाई चाहिँ बेफाइदा हुने भयो भने आफ्नो विपक्षीमा व्याख्या गर्ने, यो दुईटै प्रवृत्ति के छ भन्दाखेरि गलत प्रवृत्ति छ। त्यस कारणले हामीले हेर्नुपर्ने कुरा भन्दाखेरि चाहिँ हाम्रो कानुनको विद्यार्थीहरूले विशेष विद्यार्थीहरूले हेर्ने त्यो कानुन अनुसार नियम अनुसार संविधान अनुसार गएको छ कि छैन भन्ने हामीले तय गरेर जानुपर्ने हुन्छ। त्यसैले हामीले यसलाई पछि विपक्ष भन्दा पनि सत्य कुरा के हो भन्ने कुरा बोल्नुपर्ने हुन्छ। सत्य कुरा के हो त भन्दाखेरि अहिले दुईटै पक्षले चाहिँ दुईटै निकायहरूले चाहिँ एक आपसमा चाहिँ आफ्नो सीमा रेखा आफ्नो लक्ष्मण रेखा मागेको स्थिति हो। दुईटैले आफ्नो चाहिँ एउटा अधिकार चाहिँ क्षेत्र अधिकारभन्दा अलिकति बाहिर गएर अलिकति गएर गरेको स्थिति हो, केही अलिकति गरेको स्थिति। तर हामीले के छ भन्दाखेरि चाहिँ दुईटै निकाय चाहिँ क्षेत्र अधिकारभित्र बस्नुपर्छ भनेर हामीले बोल्दै आएको स्थिति पनि हो। त्यसैले अब संसदले के गर्नुपर्छ त भन्दाखेरि चाहिँ संसदले पनि यसलाई छलफल पनि गरेर एउटा टुङ्गेर चाहिँ यसलाई फिर्ता लिनुपर्छ, यसलाई चाहिँ महाभियोग प्रस्तावलाई। अब यो विषय धेरै विवादित भएको हुनाले प्रधान न्यायाधीश पनि के छ भन्दाखेरि विधामा बसिएर यो विषयलाई चाहिँ एउटा विवादको विषयमा ल्याउनु हुँदैन, यसलाई चाहिँ यो उहाँले विधामा बसिदिने, संसदले चाहिँ के छ भन्दा
महाभियोग प्रस्ताव लिने, एउटा यो मध्यमार्गी बाटो हुनसक्छ। अन्त्यमा छु सर कुलानन्दजी, यहाँसँगको समयको अन्त्यमा छु म। अब बजेटको कुरा पनि छ कि संवैधानिक जटिलता, निर्वाचन आयोगले चाहिँ जेठ 15 चाहिँ भनौँ न बजेट ल्याउनु पर्ने एउटा संवैधानिक प्रावधान छ, संविधानमा स्पष्ट रूपमा लेखिएको छ। यो अवस्था हेर्दा अब के गर्ने, चुनावलाई अगाडि सार्ने भन्ने एकातिर एक्सर्साइज पनि भइरहेको छ, निर्वाचन आयोगले बिचमा ल्याउँदा आचार संहिता उल्लङ्घन हुन्छ भन्ने कुरा पनि आइरहेको छ। यो अवस्थामा जेठ 15 बजेट ल्याउन सकिने संवैधानिक व्यवस्था अनुसार के गर्न सकिन्छ होला, के हुन सक्छ, आउँछ होला जेठ 15?
तपाईँको प्रश्न पुरा अलिकति सुनिएन, यो लाइन हिसाबले गर्दाखेरि
जेठ 15 बजेट ल्याउन सक्छ सक्दैन? अहिलेको सरकारले जुन चाहिँ संवैधानिक जटिलता र संवैधानिक रूपमा एउटा दिएको छ, अहिले निर्वाचन पनि दुई चरणमा गरेको छ, जेठ 31 निर्वाचनको दोस्रो मिति सारेको छ, यो अवस्थामा हेर्दा बिचमा चाहिँ जेठ 15 बजेट ल्याउन सक्छ सक्दैन मेरो प्रश्न?
मलाई के लाग्छ भन्दा यो राजनीतिक चाहिँ ऊ भएको एउटा चाहिँ द्वन्द भइरहेको परिस्थितिमा सरकारले यो बिचैमा बजेट ल्याउनुभन्दा चुनाव सकेर बजेट ल्याउनु राम्रो हुन्छ सरकारले, किनभने त्यो कुरालाई पनि हेर्नुपर्छ, कुनै पनि कुराहरूलाई चाहिँ अब जिद्दीको कुराहरू गरेर अथवा चाहिँ त्यसलाई अलिकति बढी चाहिँ प्रभाव उ गरेर चाहिँ ल्याउनु हुँदैन
भनेपछि बाधा अड्का फुकाउ त आदेश लिनुपर्छ भन्ने यहाँको चाहिँ विश्लेषण हो?
हो, एकदम 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 त्यसलाई त्यसरी गरेर बाधा अड्का फुकेर त्यसलाई निकासी गरेर जानुपर्ने हुन्छ, किनभने सरकारको काम के हुन्छ भन्दाखेरि राज्यमा अमन चाहिँ कायम गर्ने, राज्यमा चाहिँ शान्ति सुरक्षा कायम गर्ने, राज्यको चाहिँ एउटा चाहिँ द्वन्द्व भएको कुरालाई समस्यालाई समाधान गर्ने, त्यो सबैभन्दा निकाय जिम्मेवार निकायमा यो कार्यकारी हो। त्यस कारणले कार्यकारीले के गर्नुपर्छ भन्दाखेरि चाहिँ यस्तो द्वन्द्व चलिरहेको बेलामा अथवा चाहिँ यस्तो चाहिँ एउटा स्थिति जस्तो चलिरहेको बेलामा चाहिँ यो कुरालाई समाधान गरेर एउटा चाहिँ एउटा निकासी वातावरण गरेर मात्रै त्यो ल्याउँदा ठिक हुन्छ भन्ने मलाई लाग्छ।
थ्याङ्क यू सो मच कुलानन्दजी, हामीलाई समय दिनुभयो, थ्याङ्क यू सो मच।
धन्यवाद
थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो नेपाल बार एसोसिएसनका चाहिँ केन्द्रीय उपाध्यक्ष हुनुहुन्थ्यो कुलानन्द उपाध्याय, उहाँसँग मैले चर्चा परिचर्चा बहस गरेँ। पछिल्लो समयको फेरि प्रधान न्यायाधीश सुशीला कार्कीलाई काममा चाहिँ फर्काउने अन्तरिम आदेश जारी गरेको छ सर्वोच्च अदालतले भने, यो अवस्थामा एकातिर संसदको संवैधानिक व्यवस्था र अर्कोतिर चाहिँ अदालतको चाहिँ क्षेत्राधिकार, यी यावत विषयमा चाहिँ हामीले चर्चा परिचर्चा बहस गऱ्यौँ। यतिखेर म छोटो व्यापारिक विश्राममा जान्छु, ब्रेकपछि हामी आज शनिबार रहेको छ रमाइलो कुराकानी गर्नेछौँ।
हामी कहाँ विभिन्न आकर्षक डिजाइन का कलरफुल गमलाहरू का साथै घरको छत, बरन्डा, ग्यालेरी, सिडीमा लगाउने विभिन्न किसिमका रेलिङहरू र फिल्ड ब्लक, सिनाई ब्लक, काँडेतार, पिल्लर, टोयलेट रिङ पाउनुका साथै बालुवा, ढुङ्गा, गिट्टी र भरान ढुवानीको व्यवस्था छ। आरती सिमेन्ट पिल्लर उद्योग, महेन्द्रनगर रोड अतरिया कैलाली, शाखाहरू गेटाका लागि धनगढी रोड माछा पालन गेटा, दिनेश सटरमा, धनगढीका लागि भन्सा रोड विद्युत महसुल बुझाउनेको अगाडि। मोबाइल 9845519565 र 9814623821।
आय है गोपाल हमाल यसपालीको मेयरमा 6 भोट दललाई, 1 भोट विकासलाई।
धनगढीको विकास गरी सुदूर जगमा गाउन, विकास मनाउना बनाई देशमा चिनाउन, मैलो डुबानको समस्यालाई हटाउन, हरा भरा सुन्दर बनाई नगर सजाउन, देखिन्छ अब धनगढीमा विकासको कमाल, देखिन्छ अब धनगढीमा विकासको कमाल। मेरोमा आउँदैछन् नगरमा छाउँदैछन्, मेरोमा आउँदैछन् नगरमा छाउँदैछन्, सबैको गोपी दाई गोपाल हमाल, सबैको गोपी दाई गोपाल हमाल। चुनाव है मेरोमा गोपाल हमाल, चुनाव है मेरोमा गोपाल हमाल। उद्योग पर्यटनको केन्द्र धनगढी बनाउन, बेरोजगारी हटाएर रोजगारी बढाउन, गोपाल हमाल मेरमा आए नगर सजाउन, यस्तो मान्छे चुनौ साथी भ्रष्टाचार हटाउन, देखिन्छ अब धनगढीमा विकासको कमाल, देखिन्छ अब धनगढीमा विकासको कमाल। मेरोमा आउँदैछन् नगरमा छाउँदैछन्, मेरोमा आउँदैछन् नगरमा छाउँदैछन्, सबैको गोपी दाई गोपाल हमाल, सबैको गोपी दाई गोपाल हमाल। चुनौ है मेरोमा गोपाल हमाल, चुनौ है मेरोमा गोपाल हमाल।
पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। यो छोटो व्यापारिक विश्रामपछि कार्यक्रम तातो बहस हुँदै हुनुहुन्छ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा। र आज हामी पछिल्लो समयको राजनीतिक घटनाक्रमसँगै जुन अदालत र व्यवस्थापिका संसद बीचको चाहिँ जुन उहाँको लडाइँ देखिरहेको छ यो विषयमा हामी चर्चा गर्दैछौँ। यतिखेर हामीसँग हुनुहुन्छ राजनीतिक विश्लेषक एवं पूर्व नयाँ शक्ति पार्टी नेपालका नेता र यतिखेर साझा पार्टीतिर अलिकति एलायन्स देखाउनु भएको छ मुमाराम खनाल, यतिखेर हाम्रो बिचमा हुनुहुन्छ, उहाँलाई म वेलकम गर्न चाहन्छु। मुमारामजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद।
सन्चै हुनुहुन्छ होइन?
सन्चै छ।
यहाँलाई पनि चुनाव लागेको छ अब?
होइन, चुनाव त यो करिब करिब 20 वर्षपछि स्थानीय निकायको निर्वाचन हुँदैछ। स्वाभाविक रूपले सम्पूर्ण नेपाली जनताहरूले यो चुनावलाई सकारात्मक रूपमा लिएका छन् र हामीले चाहिँ स्थानीय निकायलाई जुन ढङ्गले राजनीतिक दलहरूको चाहिँ एउटा भागभण्डाको एउटा साधन बनायौँ र लोकतन्त्रको चाहिँ खास उपलब्धिलाई हामीले चाहिँ तलसम्म जानबाट रोक्यौँ, त्यसलाई चाहिँ सच्याउने एउटा मौका हो। यसमा सबैले चाहिँ स्थानीय निर्वाचनलाई सक्रियता साथ समर्थन सहयोग र यो चुनाव सबैलाई लाग्नुपर्छ।
अहिले तपाईँ साझा पार्टीतिर एलायन्स देखिरहेको छ, रविन्द्र मिश्रको पार्टीतिर हुनुहुन्छ जस्तो बाहिर आएको छ, यथार्थ कुरा के हो जनतालाई बताउनु न आज सुदूरपश्चिमको जनतालाई।
होइन होइन, मुख्य कुरा के हो भने नेपालमा अब वैकल्पिक राजनीतिको आवश्यकता छ भनेर मैले वैकल्पिक राजनीतिको एजेन्डा उठाउने हरेकलाई सहयोग गर्दै आएको छु। म यसभन्दा अगाडि विवेकशील नेपालीलाई नेपालीको कार्यक्रमहरूमा पनि म चाहिँ त्यो लिड नेपाल भन्ने म उहाँहरूको नेतृत्वको जुन एउटा पङ्क्ति निर्माण गर्ने काममा होस् अथवा चाहिँ नयाँ शक्तिमा चाहिँ होस्, त्यो नयाँ शक्ति पछिल्लो चरणमा नेपालको चाहिँ आर्थिक समृद्धिको दिशातिर भन्दा त्यसले चाहिँ जातीय र क्षेत्रीय दिशा बोकेको हुनाले म चाहिँ त्योबाट अलग भएँ र अहिले चाहिँ रविन्द्र मिश्रजीहरूसँग पनि म चाहिँ सक्रियतापूर्वक नेपालको यो नयाँ शक्तिको धारा अथवा चाहिँ यो नयाँ वैकल्पिक राजनीति गर्ने धारालाई जो जसले चाहिँ उठाए पनि म त्यसमा सक्रियतापूर्वक धेरै पहिलेदेखि नै यो प्रयत्नमा मैले साथ र सहयोग दिँदै आएको छु र अहिले पनि म सम्पूर्ण रूपमा चाहिँ साझा पार्टीलाई सहयोग र समर्थन गर्दै आएको छु।
तर धेरैले भन्छन् मुमारामजी अहिले जुन अवस्था देखिएको छ, मुमाराम खनालले एउटा पार्टीमा लागिदिएको भए राम्रो हुन्थ्यो भन्ने विश्लेषण पनि गरिन्छ, आफैमा स्ट्यान्डमा किन हुनुहुन्न भन्ने प्रश्न आउँदैन।
होइन होइन, किन नआउनु, मैले वैचारिक रूपमा र साङ्गठनिक रूपमा यो बहसलाई इन्डक्टिभ मेथडबाट नेपालमा वैकल्पिक राजनीतिको आधार तयार पार्ने दिशामा म सक्रियतापूर्वक लाग्दै आएको छु र यसको पार्टी निर्माणको क्रममा पनि मैले चाहिँ जनमत बनाउनेदेखि लिएर म पूर्व मेतीदेखि महाकालीसम्म यो अभियानको लागि निरन्तर अहोरात र अहिले पनि खट्दै आएको छु।
अहिले अब हेर्दा अलिकति यो विश्लेषण गरौँ, जुन तपाईँले हेर्दै हुनुहुन्छ होइन, सत्तारूढ दलहरू र भनौँ न संसदमा चाहिँ महाभियोगको प्रस्ताव लगियो र महाभियोगको प्रस्तावको विरुद्धमा भनौँ या महाभियोग प्रस्तावलाई चाहिँ खारेज गर्ने किसिमले चाहिँ यो संसदभित्र त्यति बहस गरिनु हुँदैन, यसलाई अगाडि बढाउनु हुँदैन भनेर अन्तरिम आदेश अदालतले दिएको छ। यो अवस्थामा हेर्दा अब यो दुवै बिचको लडाइँ देखिएको छ, व्यवस्थापिका संसदको चाहिँ संवैधानिक अधिकार क्षेत्राधिकार र एकातिर चाहिँ अदालतको चाहिँ जुन कार्याधिकार दिएको छ, यो विषयमा हेर्दा मुमरामजीलाई के लाग्छ, एउटा विशुद्ध विश्लेषण गर्ने हो भने के भइरहेको छ यो देशमा भन्ने आम पब्लिकको प्रश्न छ, यहाँले के भन्नुहुन्छ?
अनि यो दुर्भाग्यपूर्ण घटना हो, किनकि न्यायालयको आफ्नो क्षेत्रलाई, त्यसमा पनि न्यायालयमा अहिले सबैभन्दा निर्भीक र सबैभन्दा चाहिँ स्वच्छ छवि भएको प्रधान न्यायाधीशको रूपमा जुन सुशीला कार्कीले पदभार सम्हाल्नुभयो, त्यसपछि चाहिँ नेपालका चाहिँ भ्रष्ट राजनीतिक दलहरूले उहाँ मार्फत जुन अवाञ्छित क्रियाकलापहरू गर्न खोजेका थिए त्यो सम्भव भएन, त्यसलाई उहाँलाई प्रलोभन दिनेदेखि लिएर अनेक कुराहरूमा चाहिँ उहाँलाई प्रयोग गर्न खोजियो, तर उहाँको चाहिँ व्यक्तित्व त्यसरी प्रयोग हुने खालको थिएन, त्यस कारणले उहाँसँगको चाहिँ व्यक्तिगत प्रतिशोधको लागि र आफ्नो निजी फाइदाको लागि, तपाईँलाई थाहै छ प्रहरी प्रमुखदेखि लिएर जुन 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 ढङ्गले चलखेलहरू भए त्यसको चाहिँ नियुक्तिको विषयलाई लिएर त्यसलाई चाहिँ न्यायालयलाई समेत चाहिँ न्यायालयले आफ्नो स्वार्थ पूर्ति गर्दैन भन्ने प्रतिशोधको लागि यो काम भएको थियो र अहिले फेरि अदालतले पुनः त्यसलाई सच्याइ पनि सकेका छ। अब चाहिँ मलाई लाग्छ यो सरकारको अलिकति मात्रै पनि यदि प्रचण्ड सरकारलाई लाभ छ भने वास्तवमा उहाँले राजीनामा दिनुपर्ने हो।
तर अहिले फेरि सत्तारूढ दलहरू या भनौँ सांसदहरू जो चाहिँ सांसदहरू हुनुहुन्छ उहाँहरूले फेरि एक्सर्साइज गर्दै हुनुहुन्छ कि यो अन्तरिम आदेशलाई चाहिँ बदर गर्नका निम्ति यो उसलाई चाहिँ जुन आदेश यसलाई चाहिँ स्टेप भनौँ न यसलाई स्टप गर्नका निम्ति भए पनि अहिले चाहिँ फेरि उहाँहरूले कानुनी परामर्श लिइरहेको अवस्था र फेरि अदालत जाने भन्ने कुरा आएको छ। यो एक्सर्साइज गर्दा के देखिन्छ यसले न्यायालयमाथि?
विनाशकाले विपरीत बुद्धि हो, उहाँहरूले चाहिँ नेपालका लोकतन्त्रका सबै संस्थाहरूलाई पङ्गु बनाएर अनि प्रतिगमनको यात्रालाई सहज बनाइदिने अथवा बाँदरलाई लिस्नु हालिदिने काम जे गरिरहनु भएको छ यो लोकतन्त्र विरोधी र यो चाहिँ नेपालको चाहिँ संविधान विरोधी र नेपालको चाहिँ सामान्यतया राजनीतिक चाहिँ संस्कारको पनि चाहिँ विरुद्धमा छ र यस्तो कदममा जुन खालले काङ्ग्रेस माओवादीको जुन खालको चाहिँ सहमति देखा परेका छ उनीहरू यो नेपालको लागि चाहिँ कुनै पनि हिसाबले नेतृत्व गर्न लायकका चाहिँ शक्ति होइनन् भन्ने कुरा प्रमाणित भएको छ।
अहिले एउटा प्रश्न आएको छ सर, होइन, अब यो अहिले बजारमा धेरै छन्, यो तपाईँहरूको साझा पार्टी सुदूरपश्चिम अर्थात् प्रदेश नम्बर सातमा किन आएन भन्ने एउटा, यो हामी अलिकति चुनावी बहसलाई जोड्छौँ, अब यो प्रदेश नम्बर सातमा किन पार्टी विस्तार गर्न सक्नु भएन मुमारामजी यहाँहरूले?
होइन, बिल्कुलै होइन, त्यो हामी पनि के पार्टी विस्तार गर्ने हामीलाई समय नै थिएन, हामी चाहिँ जुन दिन हामीले चाहिँ पार्टी घोषणा एउटा पार्टी बनाउँछौँ भनेर घोषणा मात्र घोषणा पनि गरेका थिएनौँ, हामी सफ्ट लन्च पनि हाम्रो पार्टीको भएको छैन, हामीले चाहिँ पार्टी बनाउने निर्णय गर्न साथ तुरुन्तै हामी चाहिँ निर्वाचनको सामना गर्नु पऱ्यो, तुरुन्तै निर्वाचनको कुरा आयो, हामी चाहिँ पूर्व मेतीदेखि महाकालीसम्म पार्टी निर्माणको लागि निस्कने एउटा ट्राभल प्लान बनाएर हामी निस्कँदै थियौँ, त्यो निस्कनुको लगत्तै चाहिँ निर्वाचनको घोषणा हुन बित्तिकै हामीले के सोच्यौँ भने हामीले चाहिँ अहिले निस्के पनि अहिले पार्टी निर्माणको काममा निस्के पनि सबै चुनावी अभियानमा हुन्छन्, त्यस कारणले हामीले काठमाडौँ र ललितपुर महानगरपालिकालाई केन्द्रमा राखेर त्यो पार्टी निर्माणको बहसलाई चाहिँ हामी यो चुनाव सकिएपछि चाहिँ अगाडि बढाउने र हाम्रो पार्टीको सफ्ट लन्च पनि त्यति बेलै गर्ने भनेर हामी त्यो समयको चापमा पऱ्यौँ। त्यहाँ धेरै राम्रो साथीहरूले हाम्रो साझा पार्टी जोइन गर्ने चाहिँ प्रतिबद्धता जनाइसक्नु भएको छ। त्यहाँ मेयरमा उठ्ने कुरा पनि गर्नुभएको थियो, तर हामी चाहिँ अहिले नै नेपाल अधिराज्यभरि चाहिँ सबैतिर चाहिँ पार्टीबाट उठाउन हामीलाई सम्भव भएन, किनकि हाम्रो पार्टी दर्ता भएको पनि छैन र एउटै निर्वाचन चिन्ह पनि हुँदैन। त्यस कारणले गर्दाखेरि देशैभरिका चिन्हहरूमा बढी चाहिँ कन्फ्युजन पैदा हुने हुनाले हामीले चाहिँ अहिले काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकामा मात्रै एउटै चुनाव चिन्ह लिएर दुवैजनाको मेयरको चाहिँ चुनाव चिन्ह चाहिँ क्यामेरा र उपमेयरको चुनाव चिन्ह सेल रोटी लिएर हामी दुवै महानगरपालिकामा मात्रै चुनाव लड्दैछौँ।
अब अहिले हेर्ने हो भने सर अलिकति एउटा यो कुरा गरौँ, जुन एनालाइस गरिरहेका छौँ हामी र एलायन्स पनि देखिएको छ, गठबन्धन भनिन्छ जसलाई साँठगाँठ देखिएको छ, भनौँ न एमाले र रापरपा र अर्कोतिर चाहिँ काङ्ग्रेस र माओवादी, यो अवस्थामा देख्दा तपाईँहरू जस्तो सानो पार्टी जो चाहिँ भर्खरै उदाइरहेको छ, एउटा टुसा पलाइरहेको छ, तपाईँहरूलाई त त्यही जर्मै काट्ने जस्तो एउटा यो देखिएको छ। यो एक्सर्साइजले गर्दा तपाईँहरू जस्तो नयाँ पार्टी विचार बोकेको पार्टी या स्वतन्त्र व्यक्ति आउन सक्छ यो एनालाइसिस गर्न थालिएको छ अब जनतामा?
होइन, स्थानीय निकायको निर्वाचन वास्तवमा कयौँ देशहरूमा चाहिँ गैर राजनीतिक पनि हुन्छ, त्यस कारणले गैर राजनीतिक खालको चुनाव चाहिँ हुनुपर्ने हो। स्थानीय निकायमा जसले गर्न सक्छ त्यसलाई नै निर्वाचित गरिनुपर्ने हो, यो संसदको जस्तो निर्वाचन होइन। त्यस कारणले हामीले जुन उम्मेदवार उठाएका छौँ काठमाडौँ र ललितपुरमा, मलाई लाग्छ यतिको क्वालिफाइड उम्मेदवारहरू र यस्तो चाहिँ सामाजिक सेवामा निरन्तर लागेर एउटा ठुलो उहाँहरूले जुन विश्वसनीयता आर्जन गर्नुभएको छ, त्यति स्वच्छ छविका र त्यति क्षमतावान उम्मेदवार कुनै पनि राजनीतिक पार्टीले पनि उठाएका छैनन्। त्यस कारणले हामी उहाँहरूको विजयप्रति एकदम विश्वस्त छौँ।
थ्याङ्क यू सो मच, हामीलाई समय दिनुभयो, थ्याङ्क यू सो मच मोमरामजी।
हस्, धेरै धेरै धन्यवाद तपाईँलाई पनि।
थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो साझा पार्टीका चाहिँ एकजना अभियन्ता मुमराम खनाल हुनुहुन्थ्यो, राजनीतिक विश्लेषक। उहाँसँग मैले पछिल्लो समयको राजनीतिक घटनाक्रम र स्थानीय तहको निर्वाचनमा काङ्ग्रेस माओवादी त्यसै गरी एमाले र रापरपा बीचको साँठगाँठले के स्वतन्त्र तथा निष्पक्ष रूपमा जो चाहिँ अहिले नयाँ पार्टीहरू देखिएका छन् यिनीहरूको जित हुनसक्छ यावत विषयमा हामीले कुराकानी गरेको। यतिखेर म टाइम चेकमा जान्छु र टाइम चेकपछि छोटो व्यापारिक विश्रामपछि हामी कलाकारसँग कुराकानी गर्नेछौँ। यतिखेर टाइम चेक
DFM time check. It's 8 a.m.
Clap your hands, clap your hands. Listen to the music and clap your hands.
Admission open for new academic year 2017. PG Nursery, Euro Junior and Euro Senior. Our facilities: daycare, music and dance class, field trip, gym class. For more detail, Euro Kids Dhangadi, Learning Through Fun, 9843-71731, 091-522-452. Bharna Karikram, Yehi Chaitra 25 Gati Bata.
Purna Rupma, Hospitality Ko Suvidha Sahid, Hotel Flora, Dhangadi, Chatakpurma.
Sewa Ra Suvidha Haru.
Normal Dekhi Deluxe Sambakarum Haru.
दुईवटा मिटिंग हल का साथ बार एंड रेस्टुरेंट
सेफ्टी कार पार्किंग
एयर टिकट एंड कार बुकिंग फैसिलिटीज
कस्टमर पिकअप ड्रॉप ऑन रेंटल
इमर्जेन्सी डॉक्टर ऑन सेल विस्तृत जानकारी का लागि होटल फ्लोरा हॉस्पिटालिटी प्राइवेट लिमिटेड चटकपुर 3 धनगढ़ी कैलाली
जनरल मैनेजर मकर खड़का सम्पर्क नम्बर 091-417-544 र 98-00-6462-03 वेबसाइट www.hotelflora.com.np इमेल info@hotelflorahospitality
साथै नववर्ष 2074 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग इष्टमित्र शुभचिन्तक जीवहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
हेलो कान्छी।
ओइ दिदी, के साह्रो बिजी भएको हौ तेरो फोन?
अन्त फ्रीमा कल गर्न पाइरहेको छु, बिजी त हुन्छ नि।
फ्री रे, कसरी नि?
मेरो एनसेलमा तेरो भेनाले हिजो कतारबाट फोन गर्नु भएको थियो अनि 2 मिनट कुरा गरेको 2 मिनटकै बोनस टक टाइम पाइयो।
आहा, भनेपछि अब मेरो बुढाले कल गर्दा मैले पनि बोनस टक टाइम पाउने भएँ।
अब बढाउनुहोस् कुराकानीहरूको खुसियाली। एनसेलमा विदेशबाट आएको कल रिसिभ गरी 2 मिनट कुरा गर्दा पाइन्छ 2 मिनटकै बोनस टक टाइम। बोनस टक टाइम एनसेल नेटवर्कभित्र 3 दिनसम्म मान्य हुनेछ। निःशुल्क सेवा सुचारु गर्न 1712 टायल गर्नुहोस्। वोडाफोन कतार र डु युएईको सहकार्यमा एनसेल सधैँ तपाईँसँगै।
तपाईँको सुन्दर सहर अतरियामा अवस्थित सबैभन्दा पुरानो विश्वासिलो भरपर्दो एज शिखर डेन्टल क्लिनिक प्रालीमा विशेषज्ञ अनुभवी डाक्टरहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
हाम्रा सेवाहरू दाँत निकाल्ने, किराले खाएको दाँत भर्ने, दुखेको दाँतलाई आरसिटी गरी नदुख्ने बनाउने, दाँतमा सुन चाँदी तथा दाँतकै कलरको खोल क्राउन ब्रिज लगाउने, वैज्ञानिक प्रविधिद्वारा दाँत सफा गर्ने र दाँतमा पोलिस गर्ने, बच्चाहरूको किराले खाएको दाँतको उपचार गर्ने, बच्चाको दाँत भर्ने, दाँतको एक्सरे गर्ने, मुखको हड्डी भाँचिएको वा हड्डी टुटे फुटेको अपरेसन, बाङ्गा टेढा छेचरा दाँतलाई अर्थोडेन्टिक ट्रिटमेन्टद्वारा मिलाउने, आर्मी तथा पुलिसमा भर्ती हुनेहरूका लागि आधुनिक मेसिन द्वारा नचिन्ने गरी भर्ने, डेन्टल क्याम्प गर्नुका साथै स्कुल कलेजमा दाँत तथा मुख स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्ने, गिजाबाट रगत बग्ने, श्वास गनाउने, गिजा सुन्निने तथा मुखमा आउने घाउ खटिराको सम्पूर्ण उपचार, हप्ताको सातै दिन विशेषज्ञ डाक्टरद्वारा दाँत मुख तथा गिजाको सम्पूर्ण उपचार गरिन्छ। विशेषज्ञ डाक्टर सन्तोष कुमार पाण्डेद्वारा हप्ताको सातै दिन दाँत मुख तथा गिजाको सम्पूर्ण उपचार गरिन्छ।
सम्पर्क शिखर डेन्टल क्लिनिक, अतरिया नगरपालिका 13, कैलाली, धनगढी रोड, पद्मा अस्पताल नजिक। प्रबन्ध निर्देशक मिन बहादुर देउबा। शीतल एकेडेमीमा नयाँ वर्षको उपलक्ष्यमा अङ्ग्रेजी भाषा सिक्न आउने सबैलाई भारी छुट,
साथै 2074 साल जेठ 20 गते भित्र भर्ना हुने मध्ये एकजनालाई 2074 सालको भाग्यमानी विद्यार्थी घोषणा गरिने र विजेताले 11 किताब, डिभिडी र फर्मुला चार्ट निशुल्क पाउनेछ।
शीतलका विशेषताहरू, 29 वर्ष लामो अनुभव बोकेका अङ्ग्रेजीका विज्ञ व्यक्ति केतन शाहद्वारा तयार पारिएका पाठ्य सामग्रीहरू प्रयोग गरेर अङ्ग्रेजी सिकाइने,
एक पटक भर्ना भइसकेपछि शीतलका जुनसुकी शाखामा पनि जीवनभर निशुल्क अङ्ग्रेजी भाषा सिक्न पाउने सुविधा,
इन्टरनेटका माध्यमद्वारा शीतलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शाखाहरूसँग प्रत्यक्ष अङ्ग्रेजीमा कुराकानी गराइने,
विद्यार्थीहरूको बुझ्ने क्षमतालाई ध्यान दिँदै व्यक्तिगत रूपमा अङ्ग्रेजी भाषा सिकाइने,
अङ्ग्रेजी भाषा सिकाउन आधुनिक उपकरण प्रयोग गरिएका सुविधा सम्पन्न तहगत कक्षा कोठाको व्यवस्था,
मातृभाषाका माध्यमबाट सजिलो तरिका प्रयोग गरेर अङ्ग्रेजी भाषा सिकाइने,
जुनसुकै समयमा पनि अङ्ग्रेजी भाषा सिक्न पाउने सुविधा।
विस्तृत जानकारीका लागि शीतल एकेडेमी प्राली, धनगढी 5, हसनपुर 091-525-924, 98-68-53-31-07। याद रहोस्, भर्ना हुने प्रत्येकलाई 20% छुटका साथै 5 समूहमा भर्ना हुन आएमा एकजनालाई निशुल्क पढाइनेछ।
आदरणीय श्रोता, पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। यो छोटो टाइम चेक र ब्रेक पछि यहाँहरूलाई पुनः स्वागत गर्न चाहन्छु। कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ। यसभन्दा पूर्व हामीले एकजना कानुन व्यवसायी र त्यसै गरी मुमाराम खनाल राजनीतिक विश्लेषकसँग हामीले चर्चा परिचर्चा बहस गऱ्यौँ भने आज शनिबार रहेको छ र शनिबार हामी रमाइलो कुराकानी गर्छौँ सेलिब्रिटीसँग र यतिखेर हामी चर्चा गर्दैछौँ, अब बहस गर्दैछौँ, आज रमाइलो कुराकानी गर्दैछौँ शनिबारको यो बिहानी पोखो कार्यक्रम तातो बहसमा। तपाईँहरूकै मनमुटुमा बस्न सफल चर्चित लोकप्रिय गायक शिव हमाल यतिखेर हाम्रो बिचमा हुनुहुन्छ। उहाँका हामी गीत सङ्गीत, उहाँको साङ्गीतिक जीवनका विषयमा कुराकानी गर्दैछौँ। यतिखेर हाम्रो बिचमा हुनुहुन्छ शिव हमाल, लोकदोहोरी गायक, उहाँलाई म वेलकम गर्छु। शिवजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धेरै धेरै धन्यवाद। यो दिनेश एफएम, त्यसै गरी तपाईँ, त्यसै गरी तातो बहस सुनेर बस्ने सम्पूर्ण मेरो सुदूरपश्चिममा लगायत जसले सुन्नुभएको छ, मेरो श्रोताहरूलाई मेरो नमस्कार।
पहिलो पटक सुदूरपश्चिमको यो अत्यन्तै लोकप्रिय एफएम दिनेश एफएम यतिखेर हजारौँ श्रोताले हामीलाई सुन्दै हुनुहुन्छ। अत्यन्तै लोकप्रिय कार्यक्रम बिहानी पख कार्यक्रममा हुनुहुन्छ शिव हमाललाई धेरैले चिन्दैनन्, धेरै गीतहरू तपाईँका आए, तपाईँका गीत सङ्गीतलाई धेरैले गाए, तपाईँ आफैमा स्रष्टा सर्जक राम्रो सिर्जना गर्नुहुन्छ शिव सर, होइन? यतिखेर सुदूरपश्चिमका हजारौँ श्रोताले हामीलाई सुन्दै हुनुहुन्छ, शिव हमाल नाम सुन्नु होला तर चिन्नु भएन होला, कसरी चिनाउनुहुन्छ यहाँले?
मलाई यसरी अहिलेसम्म पनि चिनाइराख्नु पर्ने आवश्यकता छैन, किनभने मैले गरेका मेरा परिचय भनेको शिव हमाल मात्रै परिचय होइन, मेरो देउराली उभट्टी पसना पछिहरू ल्याउ भएन, होइन, कसलाई सुन्ने होला, हाँस्न सिका, यी गीतहरू नै मेरा परिचय हुन्। अब नै मेरा परिचय हुन् र त्यो बाहेक म राष्ट्रिय लोकसङ्घ दुर्गीत प्रतिष्ठानको केन्द्रीय सदस्य, त्यो पनि एक नम्बरमा सर्वाधिक
तपाईँ लोकप्रिय मान्छे, सबैले मन पराएका छन् तपाईँको जुन गीत छ नि शिव सर, शिव सर तपाईँका गीतहरू हामीले सुनेका छौँ तर श्रोताले सुन्नु भएको छ कि छैन, होइन? यतिखेर तपाईँको गीत जसलाई चाहिँ रामजी खानले गाएर अत्यन्तै चर्चामा आउनुभयो, तपाईँको गीत पछौरी लिउ बहिना, तपाईँको आवाजमा यतिखेर सुन्न मन लाग्यो हामीलाई।
कति भो कति भो खै छ आज त अति भो पछौरी लौ बहिना, पछौरिलो बहिन आज टुङ्गो लगाइदेऊ माया छ कि छैन।
वाओ, बडो मजा आयो सर, थ्याङ्क यू। जसरी अब यो अहिले हेर्दा सर धेरै कलाकारलाई चाहिँ चुनावको चटारो छ, होइन, टिका पुनदेखि लिएर बद्री पङ्गिनीसँग अस्ति हामीले अघिल्लो शनिबार कुरा गऱ्यौँ, चौलेन्द्र पौडेलसँग अघिल्लो शनिबार कुरा गऱ्यौँ, शिव हमालले यतिखेर किन कुनै पार्टीको चाहिँ चुनावको गीत निकाल्नु भएन शिवजी?
म एउटा सर्जक हो, मलाई चुनाव त मलाई जति लाग्न पर्ने कसैलाई पनि छैन, किनभने मेरो संज्ञामा एकातिर बुवा गाउँपालिकाको अध्यक्ष उठ्दै हुनुहुन्छ र अर्कोतिर एमाले तर्फबाट मामा चाहिँ गाउँपालिकाको अध्यक्ष उठ्दै हुनुहुन्छ, बुझ्नुभयो? पार्टी कलाकारमा यति धेरै मलाई चाहिँ राजनीति लाग्नुपर्ने कसैलाई पनि छैन होला। त म कलाकार हो, म मेरो व्यक्तिगत रूपमा स्वतन्त्रता छ, मलाई कुनै पार्टीकोमा आशा राख्छु, तर पनि म मेरो कलाकारिता भनेको विशुद्ध साङ्गीतिक लोकसङ्गीतकोसँग समर्पित छ, त्यस कारणले पनि म कलाकार हुँ, म कसैको आस्था राख्छु, तर मेरो कलाकारिता विशुद्ध साङ्गीतिक मात्रै रहनेछ, त्यस कारणले पनि मैले यसोचि धेरै अफर आउँदा आउँदै पनि गीतहरू रेडी छन्, म स्टेजमा गएँ भने गाउन सक्छु, तर म रेकर्ड गरेर मलाई अब यो पार्टीको लागि भन्दा पनि विशुद्ध नेपाली लोकसङ्गीतको लागि समर्पित म र राष्ट्रको लागि समर्पित म आज एक हप्ताको लागि फल्लालाई जिताऊ फल्लालाई हराऊ भनेर फल्लालाई खराब फल्ला असल भनेर फल्लालाई तहस नस पारेर फल्लाले विकास गर्यो भन्ने कुरा मैले मेरो गीतले मेरो दर्शक श्रोतालाई झुक्याउन सक्दिनँ। मेरो दर्शक श्रोता आफै बुजुर्ग हुनुहुन्छ, कुन पार्टी असल कुन पार्टी खराब भन्ने छ।
वास्तवमै बडो तपाईँको विचारसँग म सहमत छु सर। अहिले हेर्दा धेरैले अब चुनावका गीतहरू निकालेका छन्, चर्चामा पनि आउनु भएको छ, उहाँहरूलाई चाहिँ विभिन्न विश्लेषणहरू बढी चर्चामा आउँछन् त्यस्तै व्यक्तिहरू। शिव हमाल एउटा यस्तो व्यक्ति निष्पक्ष रूपमा तपाईँले कुरा गर्नुभयो, शिव सर अहिले अब अहिलेको जुन जेनेरेसन यहाँले हेर्दै हुनुहुन्छ नि शिव सर, अहिले भनौँ न अडियो भन्दा भिडियो मन पराउनेहरू धेरै छन्, अर्थात् भिजुअल हुनै पर्ने गीतहरू भइदिँदा एउटा कलाकारले गीत निकाल्नलाई कतिको मेहनत गर्नुपर्छ शिव सर, यहाँलाई के लाग्छ यो विषयमा, के भन्नुहुन्छ?
जसरी एउटा नेता चाहिँ अब स्ट्रगल गर्दै 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 आज चुनावको मैदानमा उत्रिएको छ, एउटा कलाकारले एउटा साँच्चैको राम्रो कलाकार बन्न त्योभन्दा हतार गुणा स्ट्रगल गर्नुपर्छ, किनकि एउटा नेताले त झुट बोल्न पनि सक्छ, अब भाषण गर्न पनि सक्छ, अर्काको भाषण हुभाउ गर्न पनि सक्छ, अर्काका पत्र पत्रिकाबाट ती कुरा बोल्न बोलेको पनि सुनिन्छ, अर्काले ठुला नेताले बोलेको कुराले त्यसलाई कपी गरेर बोलेको हुन्छ, तर हाम्रो कलाकारिता भनेको विशुद्ध आफैमा निहित रहन्छ, आफैमा एउटा आफ्नै किसिमले स्ट्रगल गर्दाखेरिमा सबैको त्यो अत्यन्तै एउटा के मैदानमा उत्रिनै पर्छ, त्यो खारिनै पर्छ, र त्यसै गरी अब आर्थिक रूपमा पनि अहिले अत्यन्तै गाह्रो छ, अहिले झन्डै झन्डै 50,000 रेकर्ड गर्न लाग्छ, ल 1.5 लाख रुपियाँ हामी
म्युजिक भिडियो बनाउनु लाग्छ,
म्युजिक लाग्छ र त्यसको लागि प्रमोसन गर्ने 2 लाख रुपियाँ।
तर यहाँलाई के लाग्छ शिव सर, अहिले दोहोरीको क्रेज जुन किसिमको छ र म्युजिक भिडियोलाई चाहिँ बढी मन पराउने अडियो भन्दा, यसले गर्दा कलाकारलाई चाहिँ भनौँ न एउटा आर्थिक स्रोत पनि कतिको छ भन्ने पनि त्यसले चाहिँ डिपेन्ड गर्ने हुनाले कतिको गाह्रो हुन्छ सर यसलाई बाहिर ल्याउनसम्म?
होइन ठिक हो, राम्रो हो यो, अब मान्छेले किनभने प्रविधिको जमाना आइसक्यो, हामी चाहिँ उही के अरे 54-55 सालतिर मात्रै फर्किन हुँदैन, हामी 74 आइसकेका छौँ, त्यस कारणले हामी 20 वर्ष पछाडि फर्किन पनि हुँदैन, अहिले हेर्ने हो संसार, अब प्रविधि हाम्रो गीत भनेको नेपाली लोकदोरीले अहिले आफैसँग प्रतिस्पर्धा होइन, हाम्रो लोकदोरीले चाहिँ हिन्दी गीतमा प्रतिस्पर्धा गर्न सक्नुपर्छ, हाम्रा गीतहरूले अन्य गीतहरूसँग प्रतिस्पर्धा गर्न सक्नु, त्यसको लागि पनि स्तरीय भिडियो बनाउनुपर्छ, स्तरीय गीत सबैभन्दा पहिला त स्तरीय गीतै हुनुपर्छ, हाम्रोमा के चाहिन्छ भने गीत चाहिँ हालचाल गर त्यसपछि भिडियो चाहिँ स्तरीय बनाए भनेर हुने होइन, किनभने भिडियोमा चाहिँ स्तरीय बनाएर हुँदा गीत सबैभन्दा राम्रो ज्वरो राम्रो गऱ्यो भने मात्र फुल राम्रो फुल्ने हो, यो कुरा बुझ्न जरुरी छ।
अब शिव सर सुदूरपश्चिममा धेरै प्रोग्रामहरू हुन्छन्, धेरै कार्यक्रमहरू हुन्छन्, तर राम्रो होइन हाम्रोलाई बढी ल्याउँछन्, यसले गर्दा राम्रो स्रष्टा सर्जक चाहिँ ओझेलमा पर्या देखिन्छ, शिव सर त्यो विषयमा केही बोल्न चाहनुहुन्छ? शिव सर जस्तो एउटा स्टेज पर्फर्मेन्स त्यसैमा पनि दोहोरीमा चाहिँ भनौँ न तपाईँ स्टेज दोहोरीमा चाहिँ अझ अब्बल मानिनुहुन्छ, यो अवस्थामा हेर्दा तपाईँलाई धेरै कम बोलाएको जस्तो हामीलाई लाग्छ, यहाँका श्रोताहरूले धेरै डिमान्ड गरेका छन् तर आयोजकले बोलाउँदैन, यहाँलाई के लाग्छ, के भन्नुहुन्छ यहाँले?
होइन थाहा छ मलाई, त्यहाँको दर्शक श्रोताले जब कार्यक्रम छ दाइ हजुर आउनु होइन भन्नुहुन्छ, तर म दुर्भाग्य म उहाँहरूको त्यहाँको अब यी कार्यक्रम आयोजक भनौँ अथवा जिम्मा लिनेहरू छ, म नजिक पनि छैन, नजिक हुन पनि जान्दिनँ, किनकि नजिक हुने धेरै आइडिया छन्, म खराब बाटो कहिले पनि हिँड्ने मान्छे होइन, असल बाटो कुनै दिन फल्ला ल्याउन पर्छ भन्ने, तर सुदूरपश्चिम चाहिँ अब भोलि जापान गयो संसारका धेरै देश घुम्यो, तर मेरो लागि सुदूरपश्चिम चाहिँ एकदमै त्योभन्दा पनि कठिन विषय हो, त्यहाँ आउनलाई विदेश जान त भयो, भिजा चाहिन्छ होला, त्यहाँ सुदूरपश्चिम छिर्न चाहिँ के चाहिन्छ भन्ने
ओके ओके। अब शिव सर, तपाईँको एउटा रमाइलो र सबैको मनमुटुमा बस्न सफल पछिल्लो समयको एउटा गीत सुन्छौँ र त्यही गीत हामी चाहिँ बजाउँछौँ होइन, तपाईँलाई त्यसपछि बिदा गर्छौँ सर प्लिज।
पानको मिसी भुकको दैला प्रेमस गरे है जिस्किए म पहिला, म त्यतै आम्छ्या हो टाढा भयो, म त्यतै आम्छ्या हो झुम्के फुले बोल नाठुले दिनेश एफएम सुन्नेको नाम क्या हो, दिनेश एफएम नाम सुन्नेको नाम क्या हो, कदम छाय हो निरामाया तातो बहस सुनेको नाम क्या हो, तातो बहस सुनेको नाम क्या हो।
थ्याङ्क यू सो मच शिव सर, तपाईँको यही गीत छोड्दै हामी तपाईँलाई बिदा गर्छौँ। थ्याङ्क यू सो मच हामीलाई समय दिनुभयो यो बिहानी कार्यक्रम तातो बहसलाई। थ्याङ्क यू सो मच, यहाँको साङ्गीतिक जीवन सफल होस्।
धेरै धेरै धन्यवाद, मलाई पनि छोरी भए पनि तपाईँ दिने अवसर दिनुभयो, धन्यवाद।
थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो चर्चित लोकदोहोरी गायक, लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य शिव हमाल हुनुहुन्थ्यो। उहाँसँगको यो रमाइलो शनिबारको तातो बहससँगै आजलाई कार्यक्रममा प्राविधिक रूपमा सहयोग गर्ने कल्पनालाई आभार व्यक्त गर्दै कार्यक्रमबाट आजलाई म नवराज धानु पनि बिदा माग्छु। हवस् त, नमस्कार।
ढाका चोली लाउनेको नाम क्या हो, बाँसको चोया बोलाना मया, ढाका चोली लाउनेको नाम क्या हो, ढाका चोली लाउनेको नाम क्या हो, कदम छाया हो निरा माया, पुरा मिले बिराती लाम्का हो, पुरा मिले बिराती लाम्का हो।
कार्यक्रम शुभ प्रभात सुदूरपश्चिम सुदूरपश्चिम सुदूर